यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकाले मतदान गर्न पाउने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई गतिशील बनाउनु पर्नेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़, जीएनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको शिक्षा स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने मन्त्री परिषदको निर्णय, सरकार त्यस क्रममा क्षति भएका सरकारी संरचना 3 वर्षभित्र निर्माण सम्पन्न गरिने अर्थमन्त्री रामेश्वर खनालद्वारा जानकारी, नेकपा एमालेको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा 11 राष्ट्रिय महाधिवेशन अवधारणा पत्र पार्टी समक्ष पेश, असामान्य अवस्थामा रहेको युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग साथ र समर्थन रहनु पर्नेमा युरोपेली नेताहरूको जोड़, र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्ने।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकालाई मतदान गर्न दिने निर्णय गरेको छ। फागुन 20 गतेलाई निर्दिष्ट मिति कट अफ डेट निर्धारण गरी मंगिर 5 गतेसम्म संकलित मतदाताको विवरणलाई अध्यावधिक गर्ने निर्णय गरिएको निर्वाचन आयोगले हिजो विज्ञप्ति जारी गरी जानकारी दिएको छ। मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भएपछि मंगिर 26 गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन, कसैले झुठा विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन, एकै व्यक्तिको नाम एक भन्दा बढ़ी स्थानमा फेला परेमा एक स्थानमा मात्र राख्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आयोगले आग्रह गरेको छ। आयोगले मतदान स्थल छनौटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित कतिपय मतदान स्थलहरूको पुनरावलोकन गरेको र अब मतदाताले आफ्नो वड़ाभित्रका मतदान स्थलमध्ये पाएक पर्ने स्थल छनौट गर्न अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको जनाएको छ। आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटिरहित बनाउन आम मतदाता तथा सरकारवालाको सक्रिय सहभागिताका लागि अनुरोध पनि गरेको छ। नेकपा एमाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ताका लागि हिजो निवेदन पेश गरेको छ। एमालेको केन्द्रीय निर्वाचन विभागका प्रमुख नीरज आचार्यले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायत पदाधिकारीलाई भेटेर दल दर्ताको निवेदन हिजो हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी हिजो 34 राजनीतिक दलले निवेदन दिएसँगै दल दर्ताका लागि निवेदन दिनेको संख्या 67 पुगेको आयोगका सहसचिव एज्ञे प्रसाद भट्टराईले जानकारी दिनुभयो। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई आज अपरान्ह 4 बजेसम्म दल दर्ताका लागि निवेदन पेश गर्न आयोगले आग्रह गरेको छ। सरकारले जीएनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूको शिक्षा स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अघि बढ़ाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले गत भदौ 23 र 24 गतेको जीएनजी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन जीएनजी घाइते राहत सहायता कार्यविधि 2082 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकले विक्रम सम्बत 2081 चैत्र 15 गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ। आर्थिक वर्ष 2082-83 लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल 620 रूपियाँ तोक्ने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ। त्यस्तै विभिन्न 10 जिल्लाका गरीब परिवारको सूची समेत स्वीकृत गरिएको सरकारका प्रवक्ता मन्त्री खरेलले जानकारी दिनुभयो। गृह मन्त्रालयले हिजो विभिन्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै कार्यालयमा जीएनजी प्रदर्शनका शहीदहरूको नामावली राख्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउँदै साझा संकल्पका साथ अघि बढ़न सदस्य मुलुकहरूसँग अपील गर्नुभएको छ। 41 सार्क बड़ापत्र दिवसका अवसरमा सार्क राष्ट्रको अध्यक्षको हैसियतमा प्रधानमन्त्री कार्कीले सार्कलाई पुनर्जीवित गर्दै गतिशील बनाउने संकल्पमा साथ दिन सबै सदस्य राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ। दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले सदस्य मुलुकका सरकार तथा जनतालाई शुभकामना दिनुहुँदै सार्कलाई पुनर्जीवित गर्ने तथा सार्कलाई अझ गतिशील समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक भएको प्रष्ट पार्नुभएको छ। अध्यक्ष राष्ट्रका रूपमा नेपालले सार्क बड़ापत्रमा उल्लेखित सिद्धान्तहरू मित्रता ऐक्यबद्धता र सहमतिको भावनामा सबै सदस्य राष्ट्रहरूसँग नजिकमा रहेर काम गर्ने आफ्नो दृढ़ प्रतिबद्धता नेपालले दोहोर्याएको छ। स्थापनाको 4 दशक अघि संस्थापक नेताहरूले शान्ति स्थायित्व र साझा समृद्धिले एकताबद्ध दक्षिण एसियाको परिकल्पना गरेको स्मरण पनि प्रधानमन्त्री कार्कीले गर्नुभएको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको 11 महाधिवेशनका सन्दर्भमा अवधारणा पत्र हिजो पार्टीलाई बुझाउनु भएको छ। अध्यक्ष ओलीलाई बुझाउने भनिए पनि समय नमिलेपछि उहाँले पार्टीका महासचिव शंकर पोखरेललाई अवधारणा पत्र हिजो बुझाउनु भएको हो। अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम कार्यदिशा संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गरिएको छ। उहाँले महाधिवेशनमा छलफलका लागि तयार पारिएको अवधारणा पत्र महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरी प्रतिनिधिका बीचमा छलफल गर्ने वातावरण मिलाइदिन अध्यक्ष ओलीलाई सम्बोधन गरी पार्टीलाई अनुरोध गर्नुभएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षको रूपमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समितिको बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन र सहभागिताका सम्बन्धमा छलफल भएको छ। ललितपुरको च्यासल स्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलको अध्यक्षतामा हिजो बसेको बैठकमा महाधिवेशनको कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरिएको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिनुभयो। एमाले महाधिवेशन मंगिर 27 29 गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशन सफल बनाउन विभिन्न 13 समिति गठन गरिएकोमा ती 13 समितिले विभिन्न कार्य गरिरहेको संगठन विभागले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाऊ अभियानका टोलीसँग हिजो भेटघाट तथा छलफल गर्नुभएको छ। छलफलमा प्रधानमन्त्री कार्कीले व्यतिथि र भ्रष्टाचार नियन्त्रणकै लागि वर्तमान सरकार क्रियाशील रहेको जानकारी गराउनुभयो। उहाँले उक्त नागरिक बचाऊ अभियानका तर्फबाट आएको ऋण मिनाहा गर्ने विषय कसरी थेग्न सक्छ भनी विचार गर्नुपर्ने मागकर्ताहरूलाई आग्रह गर्नुभयो। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्यलाई पुनस्थापित गर्न परमादेश जारी गरेको छ। न्यायाधीश दुवे नकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले साक्यलाई पूर्व स्थितिमा पुनस्थापित गर्न आदेश दिएको हो। सरकारले गत असोज 5 साक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरूवा गरी मनोज सिलवाललाई कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको थियो। त्यस विरूद्ध साक्यले दायर गर्नुभएको रिटमाथि सर्वोच्चले सुनवाई गर्दै साक्यलाई विद्युत प्राधिकरणमा पुनस्थापित गर्न हिजो परमादेश जारी गरेको हो। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः बहाली गरेपछि साक्यले न्यायको जीत भएको प्रतिक्रिया दिनुभएको छ। उहाँले सरकारको निर्णयबाट आफू आहत भएकोमा न्यायालयले राहत दिएको प्रतिक्रिया पनि दिनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका व्यतिथि नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। विदेशमा गएर दुःख पाउने ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उहाँले श्रम मन्त्रालय परराष्ट्र मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरूलाई निर्देशन दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा श्रम समस्याका विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न ताकेता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालहरूको लाभ नहेरी श्रमका लागि विदेश जाने नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड़ दिनुभएको छ। 77 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका सन्दर्भमा 17 मानवाधिकार राष्ट्रिय भेला हिजो काठमाडौँमा शुरू भएको छ। राष्ट्रिय मानवाधिकार आयोग, नागरिक समाज र विभिन्न संघ संस्थाको आयोजना रहेको मानव अधिकार महाभेलाको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्नुभयो। उहाँले महिला बालबालिका तथा सीमान्तकृत समुदायको मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको त्यस क्रममा बताउनुभयो। गृहमन्त्री अर्यालले मानव अधिकार कानूनी दस्तावेज मात्र नभई सामूहिक चेतना भएकाले सबै मिलेर न्यायपूर्ण र समावेशी नेपाल बनाउन सकिने विचार व्यक्त गर्नुभयो।
मानव अधिकार प्राप्तिमा लोकतन्त्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने जाहेर नै छ। वर्तमान परिवर्तित परिप्रेक्ष्यमा लोकतन्त्र कमजोर भई मानव अधिकार प्राप्तिमा केही समस्या हुन नदिन सचेत छौ। महिला बालबालिका अपाङ्गता भएका व्यक्ति, एकल महिला, बुद्ध पीड़ित, मधेस आन्दोलन, जेजी आन्दोलन लगायत विभिन्न समयमा भएका आन्दोलनमा पीड़ित भएका व्यक्ति तथा परिवार, युवा, अल्पसंख्यक समुदाय, जोखिममा रहेका अन्य समुदायहरूको अधिकार सुनिश्चित गर्नु आजको सबैभन्दा ठूलो प्राथमिकता हो। जेन्जी मुभमेन्ट पश्चात देशमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु र मानवाधिकारको रक्षा गर्दै परिवर्तित आवाजलाई सम्बोधन गर्नु आजको आवश्यकता हो। मानवाधिकारको संरक्षण समर्थन केवल कानूनमा सीमित विषय होइन, यो त हाम्रो सामूहिक चेतना, व्यवहार र प्रतिबद्धताको विषय हो। हामी सबै मिलेर मात्रै न्यायपूर्ण, समतामूलक र समावेशी नेपाल निर्माण गर्न सक्छौं।
समारोहमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष टपबहादुर मगरले पछिल्ला दिनहरूमा सीमान्तकृत समुदायमा मानवाधिकार उल्लंघनका घटनाहरू बढ़ेको पाइएकाले मानवाधिकारको रक्षाका लागि स्थानीय तहहरू थप सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा मानव बेचबिखन विरूद्ध कार्यरत संस्था शक्ति समूहलाई नगदसहित सम्मान गरिएको थियो। मंगिर 28 गतेसम्म चल्ने भेलामा मानवाधिकार, पुस्तान्तरण, सुशासन, न्याय लगायतका विषयमा संवाद र छलफल चलिरहेको आयोजकले जनाएका छनृ अर्थमन्त्री रामेश्वर खनालले जीएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयहरूको पुननिर्माणको काम अघि बढ़ाइएको जानकारी दिनुभएको छ। अर्थमन्त्री खनालले धनगढ़ी स्थित क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हिजो स्थलगत निरीक्षणका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयहरूको पहिलो चरणको पुननिर्माणका लागि बजेटको निकासा गरिसकिएको जानकारी दिनुभयो। मन्त्री खनालले जीएनजी आन्दोलनका क्रममा करिब 80 अर्ब रूपियाँ बराबरको सरकारी संरचनामा क्षति पुगेको र आगामी 3 वर्षभित्र क्षतिग्रस्त कार्यालयहरूको पुननिर्माणको काम गरिसक्ने सरकारको योजना रहेको बताउनुभयो। मन्त्री खनालले सुशासन, आर्थिक समृद्धि र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भइरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सरकार केन्द्रित रहेको पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालयको हिजो अवलोकन गर्नुभएको छ। त्यस क्रममा उहाँले जीएनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी लिनुभयो। गत भदौ 24 गते जीएनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरीस्थित केन्द्रीय कार्यालयमा तोड़फोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको, त्यस क्रममा एनसेलका अध्यक्ष सतीश लाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले संचार मन्त्री खरेललाई जानकारी दिनुभयो। एनसेलका अनुसार जीएनजीको प्रदर्शनका क्रममा भएको तोड़फोड़ र आगजनीका कारण एनसेलमा 65 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। गत भदौ 24 गते सिन्धुलीमा जेएनजी प्रदर्शनका क्रममा सरकारी कार्यालयहरू तोड़फोड़ गर्ने, आगजनी गर्ने र लुटपाट गर्ने 15 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्राप्त प्रमाणका आधारमा 15 जनालाई पक्राउ गरिएको र थप 15 जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिइएको प्रहरी उपरीक्षक लालधोज सुवेदीले जानकारी दिनुभयो। उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, कमलामाई नगरपालिका, ओडा कार्यालयहरूमा तोड़फोड़, आगजनी तथा लुटपाट गरेको आरोप छ। उनीहरूलाई पक्राउ गरी आपराधिक उपद्रोह गर्न नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रहरूको अनुगमनको कार्य अघि बढ़ाइएको भोजपुर संवाददाता गणेश विष्ट बताउँछन्।
आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया शुरू गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौतिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्यांकन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अगाडि बढ़ाएको हो। भोजपुरका 87 मतदान स्थल सिफारिश गरिएकोमा ती मतदान स्थलको क्रमिक रूपमा निरीक्षण भइरहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले बताउनुभयो।
स्थलगत रूपमा अनुगमन भइरहेको, यसभन्दा अगाडि पनि विभिन्न सूचना, तथ्य फोन सम्पर्कका आधारमा 87 मतदान केन्द्रहरू कस्ता छन् भन्ने इन्फर्मेसन चाहिँ लिएरै त्यसमा अझै पनि केही समस्याहरू छन् कि त्रुटिहरू छन् कि भनेर हामी सघन अनुगमनको क्रममा पनि छौँ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा चारवटै सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान बीच समन्वय गरेर मतदान स्थलको निगरानी बढाइएको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले यहाँका 87 मतदान स्थल मध्ये 33 अति संवेदनशील, 20 संवेदनशील र 34 सामान्य वर्गीकरण गरिएको जानकारी दिनुभयो।
सुरक्षा दृष्टिकोणले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत हामीले आफ्नै किसिमले सुरक्षा योजना बनाएको छौँ भने चारवटा सुरक्षा निकायको एकीकृत सुरक्षा योजना पनि हामीले बनाइसकेको छौँ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा युनिफाइड सेफ्टी प्लान पनि बनाइसकेको छौँ। विधाको बेला शनिबार भयो, सार्वजनिक विधाको बेला चाहिँ हाम्रो जिल्ला सुरक्षा समितिको टोली आफ्नो हिसाबमा पनि अनुगमन गरिरहेको छ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन जिल्ला सुरक्षा समितिले गतिविधि तीव्र पारेको जनाएको छ। निर्वाचन अवधिभर कुनै पनि अप्रत्याशित घटना नहोस् भन्ने उद्देश्यले राजनीतिक दल, नागरिक समाज, स्थानीय तह र सरकारवालासँग समेत निरन्तर छलफल परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो।
एउटा जिल्ला स्तरीय सुरक्षा रणनीति, एकीकृत सुरक्षा रणनीति तयार गरेका छौँ। त्यो रणनीति अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका चाहिँ अरू समुदायहरू, पत्रकारहरू, पालिकाहरूले कहाँ कहाँ कसरी निर्वाचनको तयारी गर्ने भन्ने खालको एउटा रणनीति तयार गरेका छौँ। त्यो रणनीति फाइनल भइसकेको छ, त्यसैको डिजाइनमा चाहिँ हामी अगाडि बढिरहेका छौँ।
सुरक्षासँगै जिल्लाभरका मतदान केन्द्रमा भौतिक पहुँच, सम्भावित प्रतिकूल जोखिम सम्बन्धी अध्ययन अनुगमन समेत भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
पृथ्वी राजमार्गको नागढुङ्गा मलेखु सड़क आंशिक बन्द गरी मुगलिन मलेखु सड़क खण्डको 3 ठाउँको भिट्टो काट्ने गरी तयारी अघि बढ़ाइएको छ। सड़क स्तर उन्नतिका लागि भोलिदेखि पुष 1 गतेसम्म दिउँसो दैनिक 5 घण्टा सवारी साधन रोकेर काम अघि बढ़ाइनेछ। नागढुङ्गा मुगलिन सड़क आयोजना अन्तर्गत पश्चिम खण्ड मुगलिन मलेखु सड़कका आयोजना प्रमुख सजना अधिकारीले राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभीर र धादिङको खतौड़ी तथा डाहाकीमा भिट्टो काट्ने काम गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार तीनवटै ठाउँमा 40 मिटर हाराहारीको लम्बाई र 80 मिटर हाराहारीको अग्लो पहाड़को भिट्टो काट्नुपर्नेछ। ती क्षेत्रमा 7 मिटर चौड़ाई रहेको सड़कलाई 2 मिटर विस्तार गर्ने योजना अन्तर्गत काम अघि बढ़ाउन थालिएको आयोजनाका निर्देशक विजय दरैले बताउनुभयो। विक्रम सम्वत 2079 पुष 15 गते 3 वर्षमा सम्पन्न गर्ने गरी यो सड़कको ठेक्का सम्झौता भएको थियो। विश्व बैंकको सहयोगमा बनाउन लागि सड़कमा सवारी साधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ। प्रादेशिक अस्पताल भद्रपुरमा नवजात शिशु सघन उपचार कक्ष एनआईसीयू सेवा हिजोदेखि सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सञ्जय कुमार गुप्ताका अनुसार 12 वर्ष अघि आवश्यक उपकरण खरिद गरिए पनि जनशक्तिको अभावका कारण सेवा सञ्चालन हुन सकेको थिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 2070 सालमा नवजात शिशुको उपचारका लागि एनआईसीयू उपकरण त्यहाँ उपलब्ध गराएको थियो। स्वास्थ्य मन्त्रालयले हाल 4 चिकित्सक उपलब्ध गराएसँगै अस्पतालको पुरानो भवनमा एकैपटक 3 नवजात शिशुलाई एनआईसीयूमा राखेर उपचार गर्न सकिने गरी व्यवस्थापन गरिएको मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर गुप्ताले जानकारी दिनुभयो। एनआईसीयू सेवा सञ्चालनमा आएसँगै उक्त सेवा लिन निजी अस्पताल तथा क्लिनिकमा जानुपर्ने बाध्यता अब अन्त्य हुने अस्पतालले जनाएको छ। सीमान्तकृत महिलाहरू यौन तथा प्रजनन स्वास्थ्यको अधिकारबाट वञ्चित रहेको एउटा अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ। नेपाली समाजको छायामा रहेर बाँच्न र काम गर्न बाध्य विभिन्न समूहका महिलाहरू यौन श्रमिक, मनोरञ्जन क्षेत्रमा संलग्न श्रमिक, घरेलु श्रमिक र सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसाबाट प्रभावित महिलाहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा दीर्घकालीन उपेक्षा भोगेको अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ। प्रतिवेदनमा ती समूहका महिलाहरूले अत्यन्तै आधारभूत स्वास्थ्य सेवा समेत पाउन संघर्ष गर्नु परिरहेको उल्लेख गरिएको छ। नेपाल महिला एकता समाज लगायतका विभिन्न गैर सरकारी संस्थाले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन्। युरोपेली मुलुकका नेताहरूले असामान्य अवस्थामा रहेको युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग, साथ र समर्थन आवश्यक रहेको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गैराति भएको छलफलमा बेलायती प्रधानमन्त्री कीर स्टार्मर, त्यसै गरी फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रो र जर्मन चान्सलर फ्रेडरिक मर्जले युद्धको अन्त्य र युक्रेनको सम्प्रभुता संरक्षणका लागि रसियालाई अन्तर्राष्ट्रिय समुदायले दवाब दिनुपर्नेमा जोड़ दिनुभयो। लण्डनमा भएको छलफलमा युरोपेली नेताहरूले युक्रेनको सुरक्षा ग्यारेन्टी लगायतका आवश्यकता पूरा गर्न अमेरिकाले रसियामाथि दवाब बढ़ाउनुपर्ने निष्कर्ष समेत निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। थाइल्याण्ड र क्याम्बोडिया बीच तीव्र सीमा विवादका कारण थाइल्याण्डले छिमेकी क्याम्बोडियामा हवाई आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु भएको र 9 जना बढ़ी घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। दुवै पक्षले सीमा विवादका कारण एक अर्कामाथि आरोप प्रत्यारोप जारी राखेका छन्। कम्बोडियाले थाई सैनिकहरूले आक्रमण गरेको तर आफूले पनि जवाब नदिएको दावी गरेको छ। युद्ध चर्कने डरमा विवादित सीमा नजिकै बस्ने दुवै देशका हजारौं मानिसहरू सुरक्षित स्थानतर्फ लागेको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्। जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढ़ेको त्यहाँको एउटा निकायले तथ्याङ्क सार्वजनिक गरेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल भारत अन्तर्देशीय रक्सोल काठमाण्डु ब्रोड गेज रेलमार्गको निर्माणको लागि भएको सर्वेक्षण कार्य सकेर आगामी जनवरीसम्ममा डीपीआर तयार गरिने भएको छ। हाल रेलवे मार्गको सर्वेक्षण कार्यको 80% भन्दा बढ़ी काम सम्पन्न भइसकेको र यसै महिना सम्पन्न गरी रेलवे बोर्डलाई प्रतिवेदन बुझाउने तयारी भएको छ। त्यसपछि आयोजनाको डीपीआर तयार गरिनेछ। भारत सरकारले सन् 2021 रक्सोलदेखि वीरगंज हुँदै काठमाण्डुसम्मको रेलवे लाइनलाई रेलवे लाइन योजना स्वीकृति गरेको छ। प्रतिवेदन अनुसार रेलमार्गको रूट रक्सोलबाट पर्साको वीरगंज, बाह्रको मनहरवा, निजगढ़, मकवानपुरको धियाल, शिखरपुर, सिस्नेरी हुँदै काठमाण्डुको सतीखेल भएर खोकनासम्म ल्याउने प्रस्ताव गरिएको छ। रेलमार्गमा 12 स्टेशनहरू रहनेछन्। त्यस मार्गमा दैनिक 6 यात्रुवाहक रेलहरू गुडाउने योजना छ। रक्सोल र काठमाण्डु बीचको दूरी 136 किलोमिटर छ। सड़कबाट यात्रा गर्न 5 भन्दा बढ़ी समय लाग्ने गर्दछ। रेलमार्गले यो दूरी 2-3 छोट्याउनेछ। सुदूरपश्चिम महोत्सव 2082 सोमबारदेखि धनगढ़ीमा शुरू भएको छ। कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सव पुष 2 सञ्चालन हुनेछ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा अर्थमन्त्री खनालले देश विकास र समृद्धिका लागि उत्तर दक्षिण कनेक्टिभिटी आवश्यक भएकोमा जोड़ दिनुभयो। अर्थमन्त्री खनालले महोत्सवले समग्र सुदूरपश्चिमको विकास र आर्थिक समृद्धिमा थप टेवा पुर्याउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन र लगानीको वातावरण बनाउन सहयोग पुर्याउने बताउनुभयो। रूपन्देहीको बुटवलमा 16 राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव आयोजन हुने भएको छ। रूपन्देह उद्योग संघको आयोजना आगामी पुष 3 17 गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको हो। बुटवल स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका 10 पेभिलियनहरू राखिने भएको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक कृष्ण प्रसाद पराजुलीले स्वदेशी उद्योगलाई प्रवर्धन गर्ने गरी प्रदर्शनी गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी कोशी प्रदेशको विराटनगरमा विराट ट्रेड एक्सपो आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघ विराटनगरले अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट एक्सपो आयोजना गर्न लागेको सोमबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक अमित कुमार सारडाले बताउनुभयो। नेपाल लेयर कुखुरा पालक संघले मंगलबारदेखि लागू हुने गरी अण्डाको मूल्य पुनः बढ़ाएर नयाँ मूल्य कायम गरेको छ। नयाँ वृद्धि अनुसार ठूलो एक्सएल अण्डा प्रति क्रेट 580 रूपियाँ, ठूलो अण्डा 565 रूपियाँ र मिडियम अण्डा 550 रूपियाँ प्रति क्रेट कायम भएको छ। यसअघि पनि संघले प्रति क्रेट 45 रूपियाँका दरले अण्डाको मूल्य बढ़ाएको थियो। संघका अध्यक्ष विनोद पोखरेलले यसअघिको मूल्य भन्दा यसपटक प्रति क्रेट 20 रूपियाँका दरले अण्डाको मूल्य बढ़ेको जानकारी दिनुभयो। लामो समयदेखि उत्पादनको मूल्य पाउन नसकेका अण्डा उत्पादक किसानहरूले अहिलेको वृद्धिपछि लागत मूल्य भन्दा प्रति क्रेट 50 रूपियाँ बढ़ी मूल्य पाउने भएका छन्।
साफ महिला क्लब च्याम्पियनशीपमा भारतको इस्ट बंगाल एफसीले भूटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमाथि 4-0 गोलको शानदार जित हासिल गरेको छ। सोमबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इस्ट बंगाललाई जित दिलाउन फाजिला क्वापुटले 2 तथा सुलन जना राउन र रेस्टी नान्जिरीले गोल गरे। पहिलो हाफमा एक गोल गरेको इस्ट बंगालले दोस्रो हाफमा तीन गोल गर्यो। जीतसँगै इस्ट बंगालले शीर्ष स्थानको नेपाल एपीएफ क्लबसँग अङ्क र गोल भिन्नतामा बराबरी गरेको छ। ट्रान्सपोर्टले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानको कराँची सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता डिसेम्बर 20 चल्नेछ। राउन्ड रोबिन प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा सोमबार विश्राम दिन कुनै खेल भएनन्। लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि सोमबार विश्राम राखिएको हो। प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो क्वालिफायर खेल हुनेछ। त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला किर्तिपुरमा अपरान्ह 4 हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम अङ्कतालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्। सुदूरपश्चिम लिग चरणका 7 खेल मध्ये 6 र विराटनगर भने 7 मध्ये 5 खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नु परेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको थियो।
आजको खेलमा विजय हुने टोली एनपीएलको फाइनलमा प्रवेश गर्नेछ। त्यस्तै आज पराजित हुने टोलीले फाइनलमा पुग्न अर्को एउटा मौका पाउनेछ। आज पराजित हुने टोलीले भोलि काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्न पाउनेछ। खेल समाचारका साथमा हुनुहुन्थ्यो सहकर्मी अजय बम। अब मौसम। आज कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.1 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्यले अघि बिहान 6:44 भयो भने सूर्यास्त भरि साँझ 5:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकाले मतदान गर्न पाउने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई गतिशील बनाउनु पर्नेमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़, जेएनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको शिक्षा स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने मन्त्री परिषदको निर्णय, प्रदर्शनकारीले क्षति पुर्याएका सरकारी संरचना आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गरिने अर्थमन्त्री रामेश्वर खनालद्वारा जानकारी, नेकपा एमालेको अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा 11 राष्ट्रिय महाधिवेशनका लागि अवधारणा पत्र पार्टी समक्ष पेश, असामान्य अवस्थामा रहेको युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग साथ र समर्थन आवश्यक रहेको युरोपेली नेताहरूको निष्कर्ष, र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट अन्तर्गत आज पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर भिड्ने। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।